नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 15 गते आइतबार, चैत शुक्ल एकादशी। तदनुसार 29 मार्च सन् 2026, नेपाल सम्बत 1146, आज चौलाथुवा 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले ओली लेखक पक्राउ र सरकारका शासकीय सुधारका 100 कार्यसूची सम्बन्धीका प्रसंगहरूलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। ओली र लेखकलाई आज अदालत लगिँदै शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। पक्राउ पर्नुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाण्डु जिल्ला अदालत लगिँदैछ। दुवै नेतालाई शनिबार काठमाण्डु प्रहरीले पक्राउ गरेको थियो। गत भदौ 23-24 गते नवयुवा पुस्ता जेनजीले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा 3 प्रहरीसहित 76 जनाको मृत्यु भएको थियो। उक्त घटनामा 2400 भन्दा बढ़ी प्रदर्शनकारी गम्भीर घाइते भए भने आक्रोशित प्रदर्शनकारीले राज्यका महत्वपूर्ण संरचना सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सुरक्षा निकाय तथा सरकारी भवनहरू र व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी, तोड़फोड़ एवं लुटपाट गरी अरबौंको क्षति पुर्याएका थिए। उक्त घटनाबारे छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कार्यवाही सिफारिश गरेको थियो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्री परिषद बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको हो। मन्त्री परिषद बैठक लगत्तै शनिबार नवनियुक्त गृहमन्त्री सुदन गुरूङले नेपाल प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अरियाल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित गृह प्रशासनका अधिकारीहरूसँग आवश्यक छलफल गर्नुभएको थियो। ओली र लेखकलाई पक्राउ गर्नुअघि दुवै प्रहरी संगठनले उच्च सुरक्षा सतर्कता अपनाउँदै मातहतका निकायलाई तयारी अवस्थामा रहन सर्कुलर जारी गरेका थिए। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ र चयनात्मक निर्णय र पक्राउ पूर्जीको प्रक्रियामा प्रश्न शीर्षकमा प्रमुख खबर प्रकाशन गरेको छ। सोही खबरलाई आजको नागरिक दैनिकले पनि ओली र लेखक पक्राउ प्रक्रिया विपरीत शीर्षक दिएर प्रकाशन गरेको छ। सरकारले जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेपछि राजनैतिक वृत्तमा आक्रोश चुलिएको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको 24 घण्टा पनि नहुँदै ओली र लेखक पक्राउ पर्नु भएको हो। सरकारमाथि हतारमा र विधिमा नटेकी पक्राउ गरेको आरोप लागेको छ। सरकारको यो कदमलाई एमाले प्रतिशोधपूर्ण भनेको छ। सरकारले ओली र लेखक पक्राउका सम्बन्धमा आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। गृहमन्त्री सुदन गुरूङले सामाजिक सञ्जाल मार्फत ओली र लेखकलाई पक्राउ गरिएको बताउनु भएको थियो। उहाँहरूलाई पक्राउ गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियामा सरकार चुकेको देखिएको समाचारमा उल्लेख गरिएको छ। विधि र प्रक्रिया पूरा नगरी पक्राउ गर्दा क्षणिक प्रशंसा भए पनि त्यसले अन्तत सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्छ। रासोपा संसदीय दलका नेता शाहले शुक्रबार मुलुकको बागडोर सम्हालेपछि जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति सम्बन्धमा छानबिन गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगको प्रतिवेदन, सुरक्षा निकायका अधिकारी बाहेक अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय मन्त्री परिषद बैठकबाट भएको थियो। यो प्रसंग नागरिक दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठबाट सरकारका शासकीय सुधारका 100 कार्यसूची, सम्पत्ति छानबिन, ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेज र निशुल्क सैया कार्यान्वयनमा कडाई शीर्षकमा यो समाचार प्रकाशित छ। सरकारले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरेको छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको कार्यसूची हिजो सार्वजनिक गरिएको हो। 12 शीर्षक अन्तर्गत निर्धारित कार्यसूचीमा प्रशासनिक सुधार, पुनसंरचना र मितव्ययितादेखि सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, लगानी, राजस्व सुधार, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा सम्मका विषय छन्। कार्यसूचीमा 24 भदौको घटनाको सत्य तथ्य छानबिन गर्न एक साताभित्र उच्च स्तरीय छानबिन समिति गठन गर्ने भनिएको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगले 23 भदौको घटनामा मात्र केन्द्रित भएर कार्यवाही सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारले 24 भदौमा भएको घटना छानबिन गर्न उच्च स्तरीय समिति बनाउने भएको हो। कार्यसूचीका मुख्य केही विषय उल्लेख गरेर यहाँ बुदागत रूपमा प्रस्तुत गरिएको छ। जहाँ 24 भदौको घटना छानबिन गर्न छुट्टै उच्च स्तरीय समिति, 2048 यता सार्वजनिक पद धारण गरेका नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन, संविधान संशोधन बहस पत्र तयार गर्न एक सातामा कार्यदल गठन, निर्वाचनमा सहभागी सबै दलका घोषणा पत्र, वाचा पत्रमा समावेश कार्यान्वयन योग्य विषय संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गरेर सरकारको स्वामित्वमा, संघीय मन्त्रालयको संख्या घटाएर 17 कायम गर्ने, दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट अन्याय, विभेद र अवसर वञ्चनाको राज्यका तर्फबाट क्षमायाचना गर्ने, विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनको संरचना 2 महिनाभित्र हटाउने, स्नातक तहसम्म अध्ययन गर्न नागरिकता नचाहिने व्यवस्था गर्ने, कक्षा 5 आन्तरिक परीक्षा लिन रोक लगाइने, सरकारी र निजी अस्पतालमा 10% शैया निशुल्कलाई कड़ाईका साथ लागू गरिने, अधिकांश अस्पतालमा 30 दिनभित्र वन वार्ड स्थापना प्रक्रिया थाल्ने, बाल संगठनको जग्गा अतिक्रमण तथा हिनामिना सम्बन्धी अनुसन्धान 15 दिनभित्र शुरू गर्ने, सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया 100 दिनभित्रै शुरू गर्ने, महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालन गर्ने, 30 दिनभित्र सार्वजनिक खरिद ऐन संशोधन गर्ने र सरकारी सेवालाई घरमै उपलब्ध गराउन हुलाक सेवालाई आधुनिकीकरण गर्ने लगायतका विषय समेटिएका छन्। यो प्रसंग आजको कान्तिपुर दैनिकबाट लिएका हौं। आजको नेपाल समाचार पत्रमा यस्ता छन् शिक्षा मन्त्री पोखरेलका चुनौती, पहिलो शिक्षा ऐन त्यसपछि अन्य विषयलाई प्राथमिकता शीर्षकको खबर लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएका युवा नेता सस्मित पोखरेललाई शिक्षा क्षेत्रमा देखिएका राजनीतिकरण अन्त्य गर्नु पहिलो चुनौती छ। दशकौंदेखि भागवण्डाको आधारमा विश्वविद्यालयका पदाधिकारीदेखि विभिन्न निकायमा हुने राजनीतिक भागवण्डा अन्त्य गर्नु मन्त्रीको अर्को चुनौती हो। त्यससँगै 54 वर्ष पुरानो शिक्षा ऐन ल्याउनु शिक्षा मन्त्री पोखरेलको लागि ठूलो अवसर र चुनौती छ। मन्त्री पोखरेल शिक्षा क्षेत्र बुझेका व्यक्ति हुनुहुन्छ। करिब 3 वर्ष काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाहकार रहनुभएका मन्त्री पोखरेलले शिक्षामा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्न गहन जिम्मेवारी लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा बसेर काम गरेको अनुभव बटल्नुभएका मन्त्री पोखरेलको पहिलो काम शिक्षा ऐन ल्याउनु हुनेछ। त्यसपछि अघिल्ला मन्त्री महावीर पुनको कार्यकालमा तयार भएको शिक्षा नियमावली र विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउने समेतका विषय उल्लेख गरेका विश्वविद्यालय ऐन ल्याउनुपर्छ। शुक्रबार मन्त्रीको बागडोर सम्हाल्नुभएका मन्त्री पोखरेल सामु मन्त्रालयको बजेटलाई 20% पुर्याउनेदेखि अन्य दर्जनौं चुनौतीहरू पनि रहेका छन्। यो प्रसंग नेपाल समाचार पत्रमा प्रकाशित छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको गोर्खापत्र दैनिकमा ऐतिहासिक प्रतिनिधित्व शीर्षकको खबर प्रकाशित छ। नेपालको संविधानले निश्चित गरे अनुसारको समावेशी पहुँच धान्ने गरी पाँचजना महिला मन्त्रीहरू नियुक्त हुनुभएको छ। संविधानले सरकार तथा राज्य संयन्त्रका हरेक तहमा कम्तीमा 33% महिला सहभागिता हुनुपर्ने बाध्यकारी प्रावधान राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित 15 सदस्यीय नयाँ मन्त्री परिषदले सिंगो नेपालको समावेशी विविधता झल्काउने गरी महिला सहभागितालाई स्पष्टता दिएको छ। वर्तमान सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री 29 वर्षीय सीता वादीलाई शुक्रबार मन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि फोन आएको थियो। फोन आउने तर्फबाट भनियो, तपाईँ मन्त्री चयन हुनुहुने भएको छ, छिटो सिंहदरबार आइहाल्नुहोस्। उहाँ त्यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनुभएको सांसद मात्र हुनुहुन्थ्यो। सांसदको पद बहालेपछि घर सुर्खेत फर्कने तयारी गर्दै हुनुहुन्थ्यो। सरकार गठन हुनुअघि बजारमा गाईगुई हल्ला चल्दै गर्दा महिला शक्ति र मतलाई अवमूल्यन गरिन लागेको भनेर विरोधका स्वरहरू पनि उठ्न थालेका थिए। सरकारमा महिला मन्त्री चाहिएको भन्दै फोन आएपछि अघिल्लो दिन सांसद हुँदा लगाएको सारी र कोट भिरेर सीतावादी सिंहदरबार प्रवेश गर्नुभयो। नेपालको आधा आकाश बढ़ी ढाकेको जनसंख्याको प्रतिनिधित्व गर्दै उहाँले सिंगै महिला मन्त्रालय पाउनुभयो। त्यसैगरी प्रतिभा रावल, सोभिता गौतम, गीता चौधरी सीतावादी र निशा मेहता मन्त्री बन्नुभएको यो प्रसंगलाई ऐतिहासिक प्रतिनिधित्व शीर्षक दिएर आजको गोर्खापत्र दैनिकले खबर प्रकाशन गरेको छ। कारोबार दैनिकबाट राजस्व अनुसन्धान विभाग खारेजीको निर्णय सही अर्थविज्ञ शीर्षकको खबर लिँदैछौ। राजस्व अनुसन्धान विभाग र 15N खारेज गर्ने नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्णयलाई सकारात्मक मानिएको छ। वाग्लेले शुक्रबार अर्थमन्त्रीको जिम्मेवारी लिएपछि रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 सुझाव प्रतिवेदनले गरेको सिफारिश अनुसार अनुसन्धान विभाग र 15 ऐन खारेज वा संशोधन गर्ने निर्णय गर्नुभएको थियो। यसलाई पूर्व सरकारी अधिकारी तथा अर्थशास्त्रीहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। पूर्व अर्थ सचिव डाक्टर वैकुण्ठ अर्यालले आयोगको सुझाव अनुसार निर्णय गरिएको भन्दै यो सकारात्मक भएको बताउनुभयो। विभागलाई खारेज गर्दा यत्तिकै नगरी प्रक्रिया पुर्याएर गर्नुपर्ने उहाँले बताउनुभयो। विभाग किन खारेज हुनुपर्ने कारणसहित प्रतिवेदनले प्रश्न पारेको छ। उहाँले भन्नुभयो, तर खारेज भएपछि कस्तो प्रभाव देखिन्छ अहिले भन्न सकिँदैन। पूर्व सचिव अर्यालका अनुसार अहिलेको संरचना र परिवेश अनुसार ऐन धेरै पुराना भएकाले संशोधन गर्न आवश्यक देखिन्छ। यो प्रसंग आजको कारोबार दैनिकबाट लिएका हौं। आजको अन्नपूर्ण पोस्टबाट शेयर बजार बढ़ने क्रम जारी शीर्षकको खबर लिँदैछौ। सातामा चार दिन शेयर बढ़दा 97.58 अंकले बढ़्यो र एक दिन 24.45 अंकले घट्दा 73.13 अंकले बढ़ोत्तरी नै हुन पुग्यो। यस सातामा आइतबार न्यून बिन्दु 2890.68 अंकमा झरेको थियो भने बुधबार उच्च बिन्दु 2969.50 अंकसम्ममा पुगेर शेयर कारोबार भएको थियो। यस हप्ता सबभन्दा बढ़ी मंगलबार 349 स्क्रिप्टको मात्र कारोबार भयो भने आइतबार सबैभन्दा बढ़ी 364 स्क्रिप्टको कारोबार भएको थियो। शेयर बजार बढ़ने क्रम जारी रहेको यो प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। राजधानी दैनिकबाट तमोर करिडोरमा पुल निर्माण सुस्त, यात्रुलाई शास्ति शीर्षकको खबर लिँदैछौ। पूर्वी पहाड़मा निर्माणाधीन चीन र भारत जोड्ने द्रुत मार्ग तमोर करिडोरमा सवारी सञ्चालन हुन थालेको लामो समय भइसकेको छ। धनकुटाको मूलघाटदेखि पाँच थरको गणेश चोक खण्डमा पर्ने 110 किलोमिटर सड़क मध्ये हालसम्म 73 किलोमिटर कालोपत्र नै भइसकेको छ। तर यस सड़कमा पर्ने 8 मोटरेबल पुल निर्माण सुस्त गतिमा हुँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले शास्ति खेप्दै आएका छन्। खोलाहरूमा अकस्मात बाढ़ी आउँदा सवारी साधनहरू बीच बाटोमै अलपत्र पर्ने गरेका छन्। पुल नहुँदा बर्खायाममा अचानक आउने बाढ़ीका कारण सवारी साधन गन्तव्यमा पुग्न नपाई मानिसहरू बीचमै रोकिने गरेका छन्। यो प्रसंग राजधानी दैनिकमा प्रकाशित छ। नेपालमा महको उत्पादन घट्यो शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। चितवनको कालिका नगरपालिका छका रवि अधिकारीले व्यावसायिक रूपमा मौरी पालन शुरू गरेको 11 वर्ष पुग्यो। 30 गोलाबाट व्यावसायिक रूपमा मौरी पाल्न थाल्नुभएका अधिकारीको उत्पादन निरन्तर घट्दो अवस्थामा छ। मौरीका घार घटाए पनि उत्पादकत्व बढ़ाउन नसकिएको उहाँले बताउनुभयो। महको उत्पादन पछिल्लो वर्ष घट्दो क्रममा छ। गत वर्ष 30 किलोका 86 बाल्टी मह काटेको थिए। अघिल्लो वर्षभन्दा अहिले 10 गोला मौरी थप गर्दा पनि 55 बाल्टी मात्र मह निकाल्न सफल भएको छु। उहाँले उत्पादनको अवस्था बताउँदै भन्नुभयो, अब वैशाखको पहिलो हप्तासम्म एकपटक मात्र मह काट्न सकिन्छ होला। गत वर्षभन्दा 35% जति कम मह काटिएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। इरान युद्धमा हुथी समूहको प्रवेशले जटिल बन्दै पश्चिम एसियाको तनाव शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने विषयमा साउदी अरेबिया, टर्की र इजिप्ट बीच आइतबारदेखि पाकिस्तानमा दुई दिने छलफल हुँदैछ। चार देशका विदेश मन्त्री बीच क्षेत्रीय तनाव कम गर्ने विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको इस्लामाबादको विदेश मन्त्रालयले जनाएको छ। इस्लामाबादले आफूलाई अमेरिका इरान सम्भावित वार्तास्थलका रूपमा प्रस्तुत गर्न खोजेको छ। यस बैठकले युद्ध रोक्ने उपायहरूको खोजी गर्ने टर्कीका विदेश मन्त्री हाकान फिदानले बताउनु भएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आरसीबीको विजय शुरूआत शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। देवदत्त पाडिकल र विराट कोहलीले दोस्रो विकेटमा 101 रनको साझेदारी गरेपछि सबैभन्दा विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले इण्डियन प्रिमियर लीग आईपीएलमा विजयी शुरूआत गरेको छ। आरसीबीले शनिबार सनराइजर्स हैदराबादले 6 विकेटले हराएको हो। आरसीबीले एम चिन्नस्वामी रंगशालामा 202 रनको लक्ष्य 15.4 ओभरमै 203 रन बनाउँदै पूरा गर्यो। कोहली 69 र टीम डेभिड 16 रनमा अभिजित रहे। कोहलीले 38 बल खेल्दै समान 5 चौका र छक्का तथा डेभिडले 10 बल खेल्दै समान 1 चौका र छक्का प्रहार गरे। फिल्ड सर्ट 8 रनमै आउट भए पनि कोहली र पाडिकलले आरसीबीलाई विजयतर्फ डोराएका थिए। पाडिकलले 26 बल खेल्दै 7 चौका र 4 छक्का सहित 61 रन बनाए। कप्तान रजत पाटीदारले पनि आक्रामक इनिङ्स खेले। उनले 12 बलमै 2 चौका र 3 छक्का सहित 31 रन बनाए। जितेश शर्माले खाता खोल्न पाएनन्। सनराइजर्सका डेभिड फायनेले 2 तथा जयदेव उन्नटकड र हर्ष दुबेले 1-1 विकेट लिए। त्यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित 20 ओभरमा 9 विकेट गुमाई 201 रन जोडेको थियो। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। राजनीतिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशीले बिदा दिनुहोस्। नमस्कार।